फिर इस तरह याद रखिए कि अल कय्यूम वो है कि जो लोगों को इस्तकामत की वजह से इत्मीनान भी देगा और देता है, दुनिया में भी आखिरत में भी बेखौफ होंगे इस्तकामत वाले। और इस्तकामत इख्तियार करने वालों को फरिश्तों का साथ मिलता है। सूरत हामिम सजदा में दो दफा आता है इन्नल्लज़ीना क़ालू रब्बुनल्लाह सुम्मस्तकामू, और एक जगह आ गया था तनज़्ज़लु अलैहिमुल मलाइका। फिर सिर्फ दुनिया की नेमतें भी मिलती हैं जब इंसान हक पर जम जाता है। इसी तरह फ़राइज़ पर इस्तकामत जन्नत के हसूल का बायस है, और ज़रूरत है इस बात की कि बंदा जम जाए। आज ही नीयत कीजिए, जो चीज़ कमिट की है मैंने उसको अपनी जान पर लेकर निभाना है। हम बड़े शौक से कुरान के कोर्सेज ज्वाइन करते हैं, वाकई नीयत भी अच्छी होती है, कॉप नहीं कर पाते। थोड़े महीने के बाद कुछ इधर का प्रेशर कुछ और, ज़रा सा अनयूजुअलनेस आ गई, मसलन सफ़र आ गया, बच्चा हो गया, शादी हो गई, बस तो हज उम्रे पे जाते हैं और फिर सब छूट जाता है। तो आज से अपने आप को मज़ीद जमाइए। और हकीकत यह है कि अल्लाह ताला के ये दो नाम, पीछे भी देखा और ये भी देखा, अल अस्मा हुस्ना में से अल हय्यु अल कय्यूम, ये आसमान पर चमकते हुए मीनार हैं। सारे नामों में से ये दो नाम ऐसे हैं जैसे आसमान के किनारों पर दो मीनार जो जुदा नहीं होते, अमूमन साथ ही होते हैं। फिर आप देखिए अल कय्यूम में इसमें आज़म भी है। पिछले नाम के साथ भी बताया था कि तीन आयात जो बयान की जाती हैं उन तीनों में लफ्ज़ कय्यूम दिखता है। और अल कय्यूम यानी अल हय्युल कय्यूम का मजमुआ बहुत सारे लोगों की नज़र में रिवायात को सामने रखते हुए इसमें आज़म है। हज़रत अली फरमाते हैं कि जब ग़ज़वे बदर में मैंने एक वक्त ये चाहा कि अल्लाह के नबी को देखूं कि आप क्या कर रहे हैं, तो पहुंचा तो देखा तो आप सजदे में कह रहे थे या हय्यु या कय्यूम, या हय्यु या कय्यूम। आप इस नाम को अगर कुरान पाक में देखें तो ये तीन बार आता है, और तीनों जगह ये नाम अल हय के साथ आता है, अकेला नहीं ये नाम आया कुरान पाक में। कैसे, आइए देखिए। अल कय्यूम कौन है? पूरी कायनात को बगैर किसी थकन के थामने वाला, सूरत बकरा 255 यानी आयतुल कुर्सी। अल्लाहु ला इलाहा इल्ला हुवल हय्युल कय्यूम ला ताखुज़ुहू सिनतुन वला नौम। अल्लाह जिसके सिवा कोई खुदा नहीं, जिंदा भी है और इसी से कुल कायनात कायम है, इसे ना तो नींद आती है ना ऊंग आती है। और अल कय्यूम जल्ला जलालुहु ने इस आयत में आपको मुझे ये बता दिया कि सारे आसमानों जमीनों और इसमें समाने वाली तमाम कायनात को थामे और संभाले हुए, और सारी कायनात इसी के सहारे पर कायम है। तो एक इंसान का ख्याल अपनी आदत और फितरत के मुताबिक इस तरफ जाना मुमकिन है कि जो जात इतना बड़ा काम कर रही है इसको किसी वक्त थकन भी तो होती होगी ना, कुछ वक्त आराम का नींद का होगा ना। तो अल्लाह ताला ने वला यऊदुहु हिफ्ज़ुहुमा में बड़ी थोड़ी सी समझ और बूझ रखने वाले इंसान को बता दिया कि तुम अपने ऊपर ना सोचो, तुम्हें थकन आ सकती है, अल्लाह को थकन नहीं होती, थकता भी नहीं है। अल्लाह हमें भी थकन से पाक करके अनथक काम करने की तौफीक दे, सुस्तियां दूर कर दे, हमारा ढीलापन दूर कर दे। फिर इस तरह अल कय्यूम तौहीद की अकली दलील है, इसमें सूरत आल इमरान की आयत नंबर 3 है। बल्कि शुरू की आयतों को ही अगर आप ले लेते हैं तो उसमें से अगर आप इस नाम को देखते हैं, अलिफ लाम मीम अल्लाहु ला इलाहा इल्ला हुवल हय्युल कय्यूम ला ताखुज़ुहु सिनतुन वला नौम पीछे था ना, लेकिन सूरह आल इमरान की इन आयतों में क्या आता है, अल्लाहु ला इलाहा इल्ला हुवल हय्युल कय्यूम। इसमें तौहीद की अकली दलील है। हज़रत ईसा अलैहिस्सलाम के तनाजर में ये आयात जब नाजिल होती हैं तो अल्लाह ताला क्या फरमाते हैं कि अल्लाह ताला माबूद बरहक है, इसके सिवा कोई इबादत के लायक नहीं, जिंदा हमेशा रहने वाला। तो आप कह सकते हैं कि इस आयत में तौहीद की अकली दलील मज़कूर है कि अल्लाह ताला ऐसे हैं कि इसके सिवा कोई माबूद बनाने के काबिल ही नहीं है, जचता ही कोई नहीं है उसको देखकर नगाहों में। और जब आप अल कय्यूम के सामने खड़े होते हैं ना, और आप उसके बंदे बनते हैं और उसकी इबादत करना चाहते हैं ना, उस वक्त आपको समझ आता है कि आप कितने छोटे हैं। क्योंकि इबादत तो नाम है अपने आप को किसी के सामने इंतहाई आजिज और जलील करके पेश करने का, और इसका तकाजा है कि जिसकी इबादत की जाए वो इज्जत और जबरूत के इंतहाई मुकाम का मालिक हो और हर एतबार से कामिल हो। اور یہ ظاہر ہے کہ جو چیز خود اپنے وجود کو قائم نہ رکھ سکے، اپنے وجود اور اس کی بقا میں دوسرے کی محتاج ہو، اس کا پھر عزت اور جبروت میں کیا مقام ہو سکتا ہے؟ ہمارے لیے تو یہ بات ہی بہت بڑی ہے سمجھنے کی۔ پھر آپ کہیے کہ حقیقت میں وہی عبادت کے لائق ہے۔ دنیا کی کوئی چیز ایسی نہیں ہے جو بذات خود قائم ہو اپنے وجود کے لیے، چاہے پتھر کے بت ہوں جو تراشے جاتے ہیں، یا پانی اور درخت ہو، یا فرشتے ہوں، پیغمبر ہوں، کوئی بھی لائق عبادت نہیں ہے۔ صرف وہی ذات جو ہمیشہ سے موجود ہے، ہمیشہ زندہ رہے گی، اور وہ الحی القیوم کی ذات ہے، اس کے سوا کوئی عبادت کے لائق نہیں ہے۔ اور یاد رکھیے کہ القیوم کے سامنے سب قیامت کے دن کھڑے ہوں گے۔ سورۃ طٰہٰ کی آیت 111 یعنی 111 میں آتا ہے، وَأَنَتِ الْوُجُوهُ لِلْحَيِّ الْقَيُّومِ، اس دن اور اس زندہ اور قائم کے روبرو منہ نیچے ہو جائیں گے، یعنی اکڑی ہوئی گردنیں جھک جائیں گی، کوئی اس کا سامنا نہیں کر سکے گا۔ آپ دیکھیے کہ کس طریقے سے حضرت عیسیٰ کو بیٹا اللہ کا یا تین میں کا تیسرا کہنے والے، اللہ نے اسے میں ان ساری آیات میں انہی ماننے والوں کو کہہ دیا کہ جو ماں کے پیٹ سے پیدا ہو، جو ہر اس مرحلے سے گزرے جس سے ایک انسان گزرتا ہے، وہ خدا یا خدا کا بیٹا کیسے ہو سکتا ہے؟ لیکن جب بندے کو سمجھ نہیں آتی نا، تو اس کو اچھی اچھی باتیں بھی سمجھ نہیں آتی۔ پھر اسی طرح سے القیوم، اللہ تعالیٰ کا یہ نام احادیث میں کیسے ہے؟ آئیے دیکھیے۔ تو پہلی تو بات ہے کہ دعاؤں کی قبولیت کا اس نام کے ساتھ بڑا گہرا تعلق ہے۔ حضرت انس رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ میں اللہ کے نبی کے ساتھ مسجد میں بیٹھا ہوا تھا اور ایک شخص نماز پڑھ رہا تھا۔ سوچئے ذرا، اللہ کے نبی کے ساتھ بیٹھے ہوئے ہیں اور ایک شخص نماز پڑھ رہا ہے، کیا وہ منظر ہوگا؟ پہلے تو اس کو محسوس کیجئے۔ پھر اس نے اسم اعظم کے ساتھ دعا مانگی، تو اللہ کے نبی نے ارشاد فرمایا، اس شخص نے اللہ تعالیٰ کے اسم اعظم کے ساتھ دعا کی ہے، اور اس کے واسطے سے جب بھی دعا کی جاتی ہے اللہ سبحانہ تعالیٰ قبول فرماتے ہیں، اور جب بھی سوال کیا جاتا ہے تو اللہ تعالیٰ اس سوال کو پورا فرماتے ہیں۔ تو آج آپ کے لیے یہ خوبصورت بات ہے، جب بھی کوئی چیز واقعی مانگنی، ہمیں تو ہر وقت ہی چاہیے ہوتا ہے نا، کمزور ہے نا، تو کہا کریں یا حیو یا قیوم۔ اللہ کے نبی جب بہت تکلیف میں ہوتے تھے نا، تو پھر اس وقت کہتے تھے استراب حسب الامر یا حیو یا قیوم برحمتی کا سیز۔ کبھی کبھی لگتا ہے نا میں گر جاؤں گی، نو مور، آئی کینٹ سفر، میں اور برداشت نہیں کر سکتی، میری ہمت ٹوٹ رہی۔ کبھی زندگی میں ایسا کمزور لمحہ آئے نا، فوراً پڑھیے یا حیو یا قیوم برحمتی کا سیز، اور اللہ تعالیٰ کو اس کے اس نام کے وسیلے سے بلایا کریں، اے زندہ تھامنے لے مجھے بھی تھام لے، اے اللہ مجھے اس صدمے میں بچا لے۔ کبھی کبھی ہم چھوٹی چھوٹی چیزوں کو بہت زیادہ محسوس بھی کر لیتے ہیں، یہ بھی یاد رکھیے۔ دیکھیے، سب سے بڑی تکلیف تو دنیا میں سے کسی کے جانے کی ہوگی نا، اس پہ بھی تھامے رہیے، یہ اس کا فیصلہ ہے، اس نے آپ کو کوئی دکھ دیا ہے۔ ہر وقت تیار رہیے کسی بڑے سے بڑے صدمے اور حادثے کے لیے، اور دعا کیا کرے کہ اللہ بچا کے رکھے۔ لیکن اگر اللہ نے پکڑنا ہے یا اللہ نے کوئی تکلیف دینی ہے، تو اس کو خوشی سے اور آرام سے لیجیے۔ تو اللہ تعالیٰ سے مانگنے کا طریقہ بھی ہمیں اللہ سبحانہ تعالیٰ ہی سکھاتے ہیں۔ پھر اس طرح مغفرت حاصل کرنے والے کلمات اس نام کے ناطے سے، حضرت ابن مسعود رضی اللہ عنہ سے روایت ہے کہ اللہ کے نبی نے فرمایا، جس شخص نے تین مرتبہ یہ کلمات پڑھے اس کی مغفرت کر دی جاتی ہے، اگرچہ وہ میدان جنگ سے بھاگا ہو۔ آپ کو پچھلے سیشن میں دیے تھے وہ کلمات۔ اس طرح ابو سعید خدری رضی اللہ عنہ سے روایت ہے کہ اللہ کے نبی نے فرمایا، جو شخص اپنے بستر پر آ کر یہ کلمات تین مرتبہ پڑھے تو اللہ تعالیٰ اس کے گناہوں کو معاف کر دیں گے، اگرچہ وہ گناہ سمندر کے جھاگ کے برابر ہوں، یا ریت کے ذرات کے برابر ہوں، یا درخت کے پتوں کے برابر ہوں۔ تو کہیے یا حیو یا قیوم برحمتک استغیث۔ کلمات دہرا لیجئے، پچھلے سیشن میں بھی آپ کو دیے تھے، استغفر اللہ العظیم الذی لا الہ الا ہو الحی القیوم واتوب الی۔ میں اللہ تعالیٰ سے مغفرت چاہتا ہوں، جس کے سوا کوئی معبود نہیں، وہ زندہ ہیں، قائم رہنے والے ہیں، اور انہی کے سامنے توبہ کرتا ہوں۔ بے خود ہو کے اپنے آپ کو سرنڈر کرتے ہوئے یہ کلمات مانگا کریں، پڑھا کریں، شعور کے ساتھ بلائیں اپنے رب کو۔ اور القیوم لفظ قرآن پاک کی سب سے عظیم آیت کا حصہ ہے، اور اس کے بارے میں حدیث میں آتا ہے، عبی بن کعب کی جو روایت کہ اللہ کے نبی نے ان کو کہا ابو منظر اللہ کی کتاب میں کون سی آیت عظمت والی ہے؟ تو آپ نے کہا آپ اللہ اور اس کا رسول ہی جانتے ہیں. تو آپ نے فرمایا اللہ لا الہ الا هو الحی القیوم, یعنی ابو منظر نے بتا دیا. تو آپ نے ان کے سینے پہ ہاتھ مارا اور فرمایا ابو منظر تجھے تیرا علم مبارک ہو. تو کیا پتا چلا؟ کہ القیوم اس میں پاک کے ذریعے سے دعا مانگی جائے گی. اور جب آپ قرآن پاک میں سے یہ دعا یعنی آیت الکرسی کو ایسا دعا مانگتے ہیں تو اللہ تعالیٰ کو ضرور رحم آتا ہے. اور ایک آیت کے اندر خزانے اور خزانوں میں پھر الحی القیوم, اور ساتھ اس کو جب آپ جوڑتے ہیں نا لا تاخذہ سنۃ ولا نوم. اچھا یہ ہر صفت دوسری سے جڑی ہوئی ہے, بلکہ اگر آپ صرف آیت الکرسی کو دیکھ کے غور کیجئے, اللہ لا الہ الا ہوا, ٹھیک ہے یہاں تک بات. پہلی چیز اللہ نے جو اپنے نام کے بعد پیش کی نا اس آیت میں وہ الحی اور القیوم ہے. اس کے بعد دیکھیے لا تاخذہ سنۃ ولا نوم, یہ بھی حی قیوم سے ہی جڑا ہوا ہے نا, جب بھی ہم نے دیکھا کہ اس کو نہ اونگ آتی ہے نہ نیند, کیونکہ جب اونگ اور نیند آئے گی تو وہ قیوم کیسے رہے گا, اور نیند تو موت کی بہن ہے تو الحی کیسے رہے گا. پھر دوسری بات ہے کہ اسی کا ہے جو آسمان و زمین میں, لہو ما فی السماوات و ما فی الارض. اس سے کیا پتا چلتا ہے؟ آسمان و زمین کے بیچ کی چیزیں سب اس کے کنٹرول میں, تو گویا کہ وہ ساری چیزوں کا اونر ہے, اون کرتا ہے. پھر آخر میں آپ دیکھیے کہ اس میں ولا یحیطون بشیء من علمہ, اور آخر میں خاص طور پہ ولا یؤدہ حفظہما, یعنی ایسے لگتا ہے کہ ناموں کی ایک چین ہے جو آپ کو آیت الکرسی اور اس کے ترجمے میں ملتی ہے کہ اللہ ہی وہ معبود برحق ہے, اس کے سوا کوئی عبادت کے لائق نہیں, ہمیشہ زندہ رہنے والا, نہ اسے اونگ آتی نہ نیند آتی. تو اتنی بڑی شان والے رب کو دیکھتے ہیں آپ, اور جب آپ آیت الکرسی جو کہ آپ ہمیشہ سے سنتے پڑھتے آئے اس کی فضیلت جان لیتے ہیں, پھر تو آپ کا اور بھی اس کو سمجھنے کو دل کرتا ہے نا. کہ آپ نے فرمایا جو شخص ہر نماز کے بعد آیت الکرسی پڑھے اس کے اور جنت کے بیچ میں صرف موت ہے, مراد یہ کہ مرتے جنت میں داخل کر دیا جائے گا. اور حضرت حسن بن علی رضی اللہ عنہما سے روایت ہے کہ آپ نے فرمایا جس شخص نے فرض نماز کے بعد آیت الکرسی پڑھی وہ آئندہ نماز تک اللہ کی حفاظت اور ذمہ داری میں ہوتا ہے. کیا فکر ہے؟ اللہ پہ ڈال کر اپنے آپ کو بے فکر کر دیجیے. اسی طرح غم اور مشکلات سے نجات کی دعا, اللہ کے نبی نے فرمایا جو کوئی اس دعا کو روزانہ ہر صبح و شام پڑھتا رہے گا اللہ تعالیٰ اس کو دنیا اور آخرت کی تمام مصیبتوں اور انجو غم سے نجات دے گا. یا حیو یا قیوم برحمتی کا استغیث اصلح لی شانی کلہ ولا تکلنی الی نفسی طرفۃ عین. اے زندہ و جاوید ہستی, میں تیری رحمت کے وسیلے سے ہی مدد کا طلبگار ہوں, میرے لیے میرا ہر کام درست کر دے, اور مجھے میرے نفس کی طرف کبھی آنکھ جھپکنے کے برابر بھی سپرد نہ کرنا. اپنے نفس کے منہ زور گھوڑے کو باغیں ڈالیے اور یہ دعا مانگیے. بہت ساری چیزوں کا اسی میں فائدہ ہو جائے گا انشاءاللہ. اسی طرح حضرت انس سے روایت, اللہ کے نبی بھی پریشانی غم اور مشکلات میں اکثر یا حیو یا قیوم برحمتی کا استغیث کہہ کر دعا مانگا کرتے تھے. اسی طرح بے خوابی کی شکایت دور کرنے کی دعا, یہ بھی دعا زید بن ثابت سے ہے. کہتے ہیں کہ میں نے اللہ کے نبی سے کہا کہ بے خوابی ہے یعنی نیند نہیں آتی, تو آپ نے وہی دعا جو ہم نے پچھلے نام کے ساتھ دہرائی تھی, کیونکہ اس میں بھی نام ہے اس میں بھی ہے اور اس کے اندر بھی آ گیا, اللہم غارت النجوم وحدات العیون وانت حی قیوم لا تاخذک سنۃ ولا نوم یا حی یا قیوم اہد لیلی وانم عینی. اے زندہ اور اے تھامنے والے, سوچیے ذرا مجھے سکون دے اور میری آنکھوں کو سلا دے. کہتے ہیں میری بے قراری دور ہو گئی, مجھے نیند آ گئی. اس طرح اس نام کے ساتھ امام ابن تیمیہ رحمہ اللہ کا ایک وظیفہ بھی آتا ہے, یہ اب ان کا عمل ہے, آپ بالکل کریں نہ کریں آپ کی مرضی ہے, کوئی حجت نہیں ہے. اپنے دور کے عالم تھے اور قرآن سنت کے بہت گہری نظر رکھنے والے تھے, لیکن میں تو نہیں کہوں گی کہ آپ اتنی دفعہ پڑھیں, آپ اپنے گمان پہ کچھ بھی کر لیں, کیونکہ چاہے بڑے سے بڑا عالم بھی ہو لیکن آپ کو یہ ملے گا بکس میں. اس لیے ذکر ہے کہ 40 مرتبہ فجر کی سنتوں اور فرضوں کے درمیان پڑھنا, تو اللہ اس کے دل کو زندہ کریں گے. یہ آپ کو صرف ایک سیمپل دیا گیا, آپ کو دعاؤں کی کتابوں میں اس طرح کے سینکڑوں نسخے ملیں گے, میں آپ کو ریکمینڈ نہیں کروں گی. میں 40 بار کیوں پڑھوں, हाँ नबी ने किया होता, सहाबा ने किया होता, हम करते। उन्होंने किया, इब्ने तैमिया रहमहुल्ला ने बहुत अच्छा किया। मैं अपने लिए सोचती हूँ मैं 50 दफ़ा करूंगी, एक दफ़ा करूँ, 10 दफ़ा करूँ, 20 दफ़ा कर लूँ, मेरा अपना मामला है, गुना तो नहीं होगा ना। हाँ जब मैं उसको दूसरों को कहूंगी आप इतना ही करें तो फिर उसकी हुज्जत चाहिए। बात समझ गए? यानी आप रोज उठकर 100 दफ़ा कोई चीज़ पढ़ें, 20 दफ़ा पढ़ें, आपकी मर्जी, कोई रोकता नहीं आपको। बट अगर आप ये कह देते हैं कि इसलिए करो कि अल्लाह के नबी ने कहा है, तो फिर उसकी दलील होगी। और फिर आखिर में इस नाम को पढ़ने के बाद अल मौइज़तिल हसना, क्या कि जब अल कयूम ही सबको कायम रखने वाला है तो बंदे को चाहिए कि मखलूक से उम्मीदों को ख़त्म कर दे और अपनी हर ज़रूरत और हाजत सिर्फ अल कयूम की बारगाह में पेश करे और सिर्फ उसी की ज़ात की इत्तबा करे और गैर की तरफ जाने का तसव्वुर भी ना करे। आखरत का नुकसान होगा, दुनिया में भी बर्बादी होगी। इसी तरह अल कयूम के हर हुक्म पे सरे तस्लीम खम कर दीजिए और इसमें आज़म का वास्ता देकर अपनी ज़रूरतों और हाजात को पूरा करवाइए, मांगिए। और इसी तरह से अपनी ज़िंदगी अल कयूम की इताअत में गुजारिए और ज़िंदगी को दीन को कायम करने पे लगा दीजिए कि कहना पड़े कि मेरी ज़िंदगी का मकसद तेरे दीन की सरफराजी, मैं इसीलिए मुसलमान, मैं इसीलिए नमाजी। और इसी तरह से ये यकीन पैदा कीजिए कि अल्लाह के सिवा कोई भी हमेशा ज़िंदा रहने वाला नहीं है। कुल्लु मन अलैहा फान, एक दिन सबको ख़त्म होना है। अब देखिए ना, इतना फर्म, इतना स्ट्रांग है तभी तो वो कायम है। और अल कय्यूम तो इतनी बड़ी हस्ती कि अपने नाम पर मर मिटने वालों को एक के बदले 100 जाने अता करता है, शहीद को मरने नहीं देता, उसकी ज़िंदगी को ज़िंदगी बना देता है। तो जो अमल कीजिए अल्लाह की ज़ात के लिए कीजिए और दुआ करें कि उसका अजर भी कायम रहे। कोई काम सदका जारिया की नियत से करें तो दुआ भी करें कि अल्लाह उसको क़यामत तक कायम रखना। और अल्लाह के नबी की दुआओं में से एक और खूबसूरत दुआ जो खास तौर पे रात को सोते वक्त की दुआओं में भी आपको मिलती है, अल्लाहुम्मा लक अस्लमतु व बिका आमनतु व अलैका तवक्कलतु व इलैका अनबतु व बिका खासमतु, अल्लाहुम्मा आऊज़ु बिइज्ज़तिका ला इलाहा इल्ला अंता अंतुदिल्लनी अंतल हय्युल्लज़ी ला तमूत वल जिन्नु वल इंसु यमूतून। ए अल्लाह, ज़रा से इसको महसूस कीजिए। ए अल्लाह, मैंने तेरे सामने अपनी गर्दन झुका दी, मैंने तुझको दिल से माना, सिर्फ तेरी ही ज़ात पर मैंने भरोसा किया, सिर्फ तेरी ही तरफ मुतवज्जे हुआ और जिससे झगड़ा किया तेरी ही मदद से किया। ए अल्लाह, मैं तेरी इज्जत और गलबे की बना लेता हूँ इस बात से कि तू मुझे सीधी राह से भटका दे। तेरे सिवा कोई माबूद नहीं, तू ऐसा जिंदा है कि तुझ पर कभी मौत नहीं आ सकती, जबकि सारे के सारे जिन्नो इंस मर जाएंगे। कुल्लु मन अलैहा फान वयबका वजहु रब्बिका ज़ुल जलाली वल इकराम। अल्लाह ताला के इस थामे जाने वाली कैफियत को जिस पे उसने सारी कायनात को थामा हुआ ना, उसको महसूस कीजिए। है कोई जो हमारे कदमों को गिराए? खास तौर पे आपको कहूंगी कि जब अल्लाह के रास्ते में किसी आजमाइश में से गुजरे तो उस वक़्त देखा करें इन पहाड़ों को, किसने थामा हुआ इनको। आप देखिए ये बादल जो फिजाओं में तैरते हैं, ये किसके हुक्म से तैर रहे हैं, और ये हवाएं, ये सब कुछ किसकी हैं। ये पहाड़ तो एक सेकंड में गिर के हमें भी गिरा दें, लेकिन अल्लाह की ज़ात ने इनको गिरने से रोका हुआ। और ये पहाड़ों में से चश्मे फोड़ना, ये किसका काम है? ये अल्लाह सुभान व तआला का काम है। इसलिए उसके साथ अपने ताल्लुक को बेहतर कीजिए, उसको बढ़ाया बनाइए, उसके साथ अपने ताल्लुक को जोड़िए। मैं तो जब पहाड़ों में जाऊँ, और अल्लाह ने मुझे इसलिए शायद पहाड़ों में बिठा दिया, नॉर्वे में बहुत सारे पहाड़ हैं अल्हम्दुलिल्लाह, छोटे बड़े, वॉक में रोज़ हम इधर से उधर गुजरते हैं, तो मैं अक्सर सोचती हूँ कि ये पहाड़ इतना बोझ कैसे बर्दाश्त करते हैं, ये क्या है, ये किसके हुक्म से ठहरे हुए हैं, ये किस तरीके से सब कुछ चल रहा है। फिर आप देखिए समंदरों के पानियों को कैसे रोकता है अल्लाह ताला, सोचना पड़ेगा। हाँ, इसलिए आपको मुझे इस्तकामत मांगनी है। अल्लाह से ये दुआ करती हूँ कि अल्लाह ताला आपको भी और मुझे भी इस रास्ते में इस्तकामत दे। और इस आसमान को भी कभी देख लीजिए, कभी आपको खुले आसमान के नीचे से गुजरते हुए खौफ आया, हाय कहीं मेरे ऊपर ना गिर जाए, 100 साल पुरानी इमारत भी हो ना तो बंद कर देते हैं। और नॉर्वे में जब बर्फ पिघलनी शुरू होती है ना तो बड़ी जो बिल्डिंग्स हैं और छतें टेढ़ी होती हैं तो उसके इर्द गिर्द कोई तकरीबन 5-6 फुट पे एक स्ट्रिप सी लगा देते हैं, यानी उस रास्ते को बंद कर देते हैं। भला क्यों? कि वॉक इन लोग जब उस बिल्डिंग के नीचे से गुजरे हो तो किसी वक्त भी ऊपर जो पूरी बर्फ की छत बनी हुई है वो गिर गई तो ये दब जाएंगे। ऐसे कभी वाकत होते भी है ना, तो वहां से नहीं, वो कहते हैं जरा पीछे से गुजरे कि अगर वो गिरी तो क्या होगा। लेकिन आपको कभी महसूस हुआ? नथिंग इज अनक्लियर और हिडन फॉर हिम। और इतनी बड़ी हस्ती को वहां से हर चीज दिखती है, आपके मेरे हर मामले पर उसकी नजर। सोचिए जरा कैसे अल्लाह सुबहाना ताला ने इन सारी चीजों को बेहतरीन तरीके से रखा। और जितना ज्यादा आप और इन सारी चीजों को देखते हैं आपका दिल और भी भरता है। अल्लाह सुबहाना ताला का एक एक नाम हमारी जिंदगी पे वो असरात छोड़ता है कि अगर हम उसके बदले में दुनिया की अपनी सारी दौलत भी दे दें तो नफे का सौदा होता ही। शिर्क वहां से है शुरू जहां अल्लाह की मार्फत नहीं होती, और शिर्क आतिशगीर मादा है। तफसीर अल आराफ में हमने देखा था कि शिर्क असल में इग्निशन है, जला देता है नेकियों को, और इसी की मौजूदगी में फिर इंसान एक से एक दूसरी जाते। और शिर्क वो बीज है जिससे बेहयाइयों, बुराइयों और हर गुनाह के फल फूल और पौधे लगते हैं। तो जब अल्लाह के नामों को समझ के पढ़ते हैं तो फिर शिर्क तो जिंदगी में रहेगा भी नहीं, फिर तो वो सब निकल के भाग जाएगा। तो अल्लाह ताला आपसे मुझसे राजी हो। जज़ाकुमुल्लाह खैर। सुभानक अल्लाहुम्मा व बिहमदिका अशहदु अल्ला इलाहा इल्ला अंता अस्तग़फिरुका व अतूबु इलैक। रब्बना तक़ब्बल मिन्ना इन्नका अंतस समीउल अलीम व तुब अलैना इन्नका अंतत तवाबुर रहीम। व सल्लल्लाहु ताला खैरी खल्क़िही व असहाबिही अजमाइन बिरहमतिका या अरहमुर राहिमीन। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।